नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय तहको चुनाव सम्बन्धी विधेयक संसदमा पेश, दिन नतोकी वैशाख अन्तिममा चुनाव घोषणा गर्ने सरकारको तयारी।
मेची महाकाली अभियानमा 15 लाख नागरिक सहभागी हुने एमालेको दावी, होली र अन्तर्राष्ट्रिय महिला दिवस मधेसमै मनाउने एमालेको घोषणा।
वित्त बजारमा तरलता अभाव नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति, लगानी योग्य रकम 30 अर्ब रूपैयाँ रहेको दावी।
बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिमा उम्मेदवारी नदिने, आफ्नो चरित्र हत्या गरिएको राष्ट्रसंघका पूर्व महासचिव मुनको आरोप।
र सुदूरपश्चिमलाई हराउँदै घरेलु टोली झापा 11 झापा गोल्ड कपको सेमिफाइनल।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 057-412-595-98-550-79-222।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालोलाई नेपाली, मैथिली, भोजपुरी, अवधी, खस भाषामा रेडियो नाटकको श्रृंखला उत्पादनको लागि अनुभवी प्राविधिक पार्ट टाइमको आवश्यक परेकोले इच्छुक व्यक्तिले माघ 21 गते शुक्रबारसम्म आफ्नो बायोडाटा hr@unn.com.np मा पठाउन सूचित गरिन्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। व्यवस्थापिका संसदमा स्थानीय तहको चुनाव सम्बन्धी विधेयक पेश भएको छ। राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घरतीले स्थानीय तहको चुनाव सम्बन्धी विधेयक आज संसदमा पेश गर्नुभएको हो। विधेयकमा निर्वाचित जनप्रतिनिधिको 5 वर्षे कार्यकाल सकिनु 2 महिना पहिले नै अर्को चुनाव गर्नुपर्ने प्रस्ताव गरिएको छ। संविधानले पदावधि सकिएको 6 महिनाभित्र चुनाव गरिसक्नुपर्ने व्यवस्था गरेको भए पनि दलहरू पदावधि सकिनुभन्दा 2 महिना पहिले नै चुनाव गर्ने प्रावधान राख्न सहमत भएका हुन्। विधेयकले गाउँपालिका, नगरपालिका वा जिल्ला सभामा प्रमुख र उपप्रमुखको उम्मेद्वारी मध्ये एकजना अनिवार्य महिला हुनुपर्ने प्रस्ताव पनि गरेको छ। ओडामा 2 महिला मध्ये एकजना दलित हुनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। यस्तै राष्ट्रिय दलको मान्यता पाएका राजनैतिक पार्टीहरूले मात्र स्थानीय चुनावमा चुनाव चिन्हका आधारमा प्रतिस्पर्धा गर्न पाउनेछन् र त्यस्तो चुनाव चिन्ह दलले अघि चुनावमा प्राप्त गरेको स्थान अनुसारको रोल क्रममा राखिनेछ। भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागू औषध ओसार पसार, अपहरण वा नैतिक पतन देखिने कसुरमा 20 वर्ष जेल सजाय पाएको व्यक्ति उम्मेद्वार हुन नपाउने व्यवस्था गरिएको छ। जातीय भेदभाव, छुवाछुत, बोक्सी, बहुविवाह जस्ता कसुरमा सजाय पाएको 3 वर्ष पूरा नभएको व्यक्तिले पनि स्थानीय चुनावमा उठ्न पाउँदैनन्। संसदले यसअघि चुनावका लागि चाहिने अरू 3 वटा विधेयक भने पारित गरिसकेको छ। आज संसदमा पेश भएको स्थानीय तहको चुनाव सम्बन्धी विधेयक भोलि पारित गर्ने तयारी छ। अब राजनीतिक दल सम्बन्धी विधेयक टुङ्गो लाग्न बाँकी छ। राष्ट्रिय दलको मान्यता पाउन 3% मत ल्याउनै पर्ने गरी थ्रेसहोल्ड राख्न ठूला 3 दल सहमत भएका छन्। तर थ्रेसहोल्डको साना दलले भने विरोध गरिरहेकाले त्यो विधेयकले अन्तिम रूप लिन सकेको छैन।
सरकारले वैशाख अन्तिम हप्ता स्थानीय तहको चुनाव गर्ने गरी निर्वाचन आयोगलाई पत्र पठाउने तयारी गरेको छ। भोलि बस्ने मन्त्री परिषद बैठकले वैशाख अन्तिम हप्ता चुनाव गर्ने घोषणा गर्न लागेको हो। दिन नतोक्ने तर वैशाख अन्तिम हप्ता चुनाव गर्ने गरी आयोगलाई तयारी थाल्न पत्र पठाउने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे संविधानविदसँग परामर्श गर्नुभएको छ। सत्तारूढ़ दलका प्रमुख नेताहरू प्रमुखको उपस्थितिमा भएको परामर्शमा प्रधानमन्त्रीले स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाउने विधि र कानूनी व्यवस्थाबारे संविधानविदसँग राय माग्नु भएको थियो। त्यस क्रममा संविधानविदले सरकारले तोकेको मापदण्ड र कार्यादेश अनुसार सुझाव मात्रै पेश गर्ने अधिकार आयोगको भएकाले सरकारले आवश्यकता अनुसार प्रतिवेदन परिमार्जन गर्न सक्ने सुझाव दिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले स्थानीय तह वा स्थानीय निकाय कुन चुनाव गर्ने भनेर आयोग अन्यलमा रहेको बताउनु भएको छ। पर्वतको कुस्मा बजारमा भएको कार्यक्रममा उहाँले सरकारले चुनावको मिति घोषणा गर्न नसक्दा आयोग अझै अन्यलमा परेको बताउनुभयो। स्थानीय तह पुनर्संरचना आयोगले तय गरेको अनुसार स्थानीय तहको चुनाव गर्ने कि पुरानै गाविस र नगरपालिकाको चुनाव गर्ने भन्नेमा दलहरूबीच सहमति पनि भएको छैन।
नेकपा एमाले फागुन 21 गतेदेखि थाल्ने मेची महाकाली अभियानमा 15 लाख नागरिकलाई सहभागी गराउने घोषणा गरेको छ। काकरभिट्टाबाट शुरू हुने अभियान अन्तर्गत तराई मधेसका विभिन्न जिल्लाका 34 वटा ठाउँमा हुने आमसभामा 15 लाख नागरिक सहभागी गराउने पत्रकार सम्मेलन गरेर एमाले जानकारी दिएको हो। संविधान कार्यान्वयनका लागि जनदवाब सृजना गर्ने, विदेशी हस्तक्षेप विरूद्ध अभियान छेड्ने र सामाजिक सद्भावका लागि भन्दै एमाले तराई मधेस अभियान शुरू गर्न लागेको हो। पार्टीका शीर्ष नेताहरूले अगुवाई गर्ने अभियानका क्रममा विभिन्न किसिमका रचनात्मक कार्यक्रम समेत गरिने सचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। चैत 5 गते सुर्खेत पुगेर अन्त्य हुने अभियानका क्रममा होली, अन्तर्राष्ट्रिय महिला दिवस जस्ता कार्यक्रम पनि मधेसमै मनाउने एमाले जनाएको छ। अभियानमा सहभागी नहुने कार्यकर्ताको सदस्यता खारेज हुने सचिव गेवालीले जानकारी दिनुभयो।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय मूल्य मान्यता विपरीत सत्ता पक्षले सार्वजनिक लेखा समितिको नेतृत्व लिनु अस्वाभाविक भएको टिप्पणी गर्नुभयो। संसदीय व्यवस्था भएका जुनसुकै देशमा पनि लेखा समितिको सभापति विपक्षी दललाई दिने परम्परा रहेकोमा सत्तापक्षका दलले बहादुरी देखाएर आफै राखेको भन्दै ओलीले व्यङ्ग्य गर्नुभयो।
र संसदमा प्रतिपक्ष भन्ने, प्रतिपक्षको नेता भन्ने पनि यो राख्नु हुँदैन, यो आफै हुनुपर्छ। किन सार्वजनिक लेखा समिति त उहाँहरूले आफूले लिइसक्नु हो। सार्वजनिक लेखा समिति यस्तै बहादुरहरू भएका सरकारमा भएका ठाउँमा मात्रै सरकारले लिन्छ, नत्र भने प्रतिपक्षलाई। लोकतन्त्रमा संसदको सार्वजनिक लेखा समिति प्रतिपक्षलाई बिना शर्त दिइन्छ।
यस्तै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जथाभावी बोल्ने गरेको आरोप पनि लगाउनुभयो। प्रधानमन्त्रीले हिजो भातृ संगठन वाईसीएलका कार्यकर्तालाई उग्र राष्ट्रवाद विरूद्ध प्रतिकारमा उत्रन दिएको निर्देशनप्रति लक्षित गर्दै ओलीले कटाक्ष गर्नुभयो।
हामी प्रतिपक्षहरू चर्का कुरा गरिरहेका छैनौ, प्रधानमन्त्रीले हिजो बोल्नुभयो। वाईसीएलका जवानहरू राष्ट्रवादका नाउँमा यहाँ लुटेर खान भन्न पाइँदैन भन्न थालिसके, ठोका तिनीहरूलाई भनेर भन्छ। तिकारमा उत्रेन उक्साउँदै हुनुहुन्छ प्रधानमन्त्रीले। मैले प्रधानमन्त्रीज्यूलाई, सरकारलाई आउन त भिडौँ भन्नु हुँदैन, हामी त्यस्तो सोचमा पनि छैनौँ, त्यस्तो गर्नु हुँदैन भन्छौँ। प्रधानमन्त्रीज्यू अलिकति सम्हालिएर बोल्दा राम्रो हुन्थ्यो कि।
कार्यक्रममा ओलीले अखण्ड नेपाल पार्टीका उपाध्यक्ष पुष्पा भण्डारीलाई एमालेमा प्रवेश गराउनुभयो। अखण्ड नेपालको वकालत गर्ने पार्टीका अध्यक्ष कुमार खड्का नै संविधान संशोधन गरेर प्रदेश टुक्र्याउने सरकारमा सहभागी भएको भन्दै भण्डारीले केही समय अघि पार्टी परित्याग गर्नुभएको थियो।
नेपाल राष्ट्र बैंकले वित्त बजारमा तरलता अभाव नरहेको स्पष्ट पारेको छ। नेपाल बैंकर्स संघले आज गरेको कार्यक्रममा केन्द्रीय बैंकले वित्त बजारमा लगानी योग्य रकमको अभाव नरहेको बताएको हो। नेपाल राष्ट्र बैंकका डेप्युटी गवर्नर चिन्तामणि शिवाकोटीले वित्त बजारमा 30 अर्ब रूपियाँ लगानी योग्य रकम रहेको बताउनुभयो। ठूला विकास परियोजनामा लगानी गर्न पर्याप्त रकम भए पनि त्यसको उचित व्यवस्था हुन नसकेको उहाँले बताउनुभयो। अधिक भन्दा अधिक निक्षेप आकर्षित गर्न बचत खातामा प्रदान गर्दै को ब्याज दर बढ़ाउन आग्रह गर्दै उहाँले उत्पादकत्व बढ़ाउने क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्था चनाखो हुनुपर्नेमा जोड़ दिनुभयो। केन्द्रीय बैंकले विकासका आयोजनाको काममा अवरोध हुन नदिन पुनर्कर्जाको व्यवस्था समेत गरेको उहाँले जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले देशको आर्थिक विकासको संवाहक निजी क्षेत्रलाई कर्जा प्राप्तिमा कठिनाई भएको गुनासो गर्दै बैंक तथा वित्तीय संस्थाले पर्याप्त कर्जा प्रवाह गर्न नसकेको बताउनुभयो।
व्यवस्थापिका संसदको विकास समितिले रणनीतिक सड़कमा निर्माण भइरहेका पुल गुणस्तरीय र तोकिएकै समयमा निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति रविन्द्र अधिकारीले वर्षायाम अघि नै पुल मर्मत समारको काम सक्न तथा पुलमा भित्ते लेखन र पर्चा टाँस्दा दुर्घटना बढेकाले त्यसलाई रोक्न पनि निर्देशन दिनुभयो। वर्षौंदेखि पुल निर्माण अलपत्र भएपछि आजको विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ठूला पुल र भौतिक पूर्वाधारका काम समयमै नसकिने तथा गुणस्तरीय काम नहुने भएकाले त्यसको समाधानका लागि सरकार अहिले केन्द्रित भएको बताउनुभयो।
श्रीमानले आगो लगाएर गम्भीर घाइते भएकी नेपालगंज 12 खटन पूर्वाकी 23 वर्षीय सुनिता खटिकको काठमाण्डुको शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। गएको माघ 6 गते राति खाना खाने बेलामा भएका विवादका क्रममा श्रीमान राजेन्द्र खटिकले बलिरहेको टुकी प्रहार गर्दा जलेर सुनिता घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा गएराती ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेक प्रसाद राईले जानकारी दिनुभयो। घटना लगतै फरार रहेका सुनिताका श्रीमान राजेन्द्र खटिकलाई प्रहरीले नेपालगंज जमुनाहाबाट पक्राउ गरेको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
प्राङ्गारिक कृषि पद्धतिको अवलम्बन, पर्यावरण संरक्षण र स्वस्थ जीवन भन्ने नाराका साथ यही माघ 21 गतेदेखि 24 गतेसम्म कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका महेन्द्रनगर मालपोत कार्यालयको दक्षिणतर्फ अवस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्राङ्गणमा सञ्चालन हुने 10 राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी 2073 सहभागी बनौ। अवलोकन गरौं, प्राङ्गारिक कृषि सम्बन्धी जानकारी लिई उत्पादन वृद्धि गरौं, देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै निर्यात प्रवर्धनमा सहयोग गर्न सम्पूर्ण कृषक कम्पनी एग्रोभेट कृषक समूह सहकारी संघ संस्था र महिला तथा सज्जनवृन्दमा हार्दिक अनुरोध गर्दछौ।
मेला प्रदर्शनीको आकर्षणहरू, देशको विभिन्न भागमा उत्पादित प्राङ्गारिक कृषि उपजहरूको प्रदर्शन एवं प्रतियोगिता, बाली उपचार तथा माटो परीक्षण शिविर,
प्राङ्गारिक कृषि वस्तुहरूको खरिद बिक्री, खेती प्रविधि प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा अन्तर्क्रिया गोष्ठी,
प्रवेश निशुल्क तथा स्टल पनि निशुल्क उपलब्ध गराइने।
आयोजक कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरिहर भवन ललितपुर, फोन 01501026, सुदूरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय दिपायल डोटी, फोन 0994440187, जिल्ला कृषि विकास कार्यालय कञ्चनपुर, फोन 0995221183।
विशाल र अपर्णाको जिन्दगीमा खुसियाली आयो।
म हजुरआमा भए, बधाई छ छोरा बुहारीलाई पहिलो बच्चा जन्मेकोमा।
धन्यवाद मम्मी।
अब सानी नानीको सही हेरचाह गर्नु, त्यसको लागि परिवार नियोजन गर्न सल्लाह दिन्छु।
हो मम्मी, स्वास्थ्यकर्मी दिदीले पनि यसबारे सल्लाह दिनु भइसक्यो,
धेरै खुसी लाग्यो।
अब 45 दिनभित्र परिवार नियोजनको कुनै एक अस्थायी साधन अप्नाउनु पर्छ
हाम्रा बच्चाको उज्जवल भविष्यको लागि।
स्मार्ट दम्पति
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न,
मोटर कारको सहर भनेर कुन सहरलाई चिनिन्छ?
ए क्यालिफोर्निया, बी डेट्रोइट।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 मा SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्थानीय तहको चुनाव सम्बन्धी विधेयक संसदमा पेश, मेची महाकाली अभियानमा 15 लाख नागरिक सहभागी हुने एमालेको दावी, वित्त बजारमा तरलता अभाव नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, स्थानीय तहको चुनाव गर्न आवश्यक तयारी पूरा हुँदै गए पनि सरकारले मिति तय नगर्दा अनियोल कायमै छ। चुनावका लागि चाहिने कानून पुनर्संरचना आयोगको प्रतिवेदन तयार भइसक्दा समेत सरकारले चुनावमा जाने औपचारिक निर्णय नगर्दा वैशाख जेठमा चुनाव हुने सम्भावना कम हुँदै गएको छ। तर सरकारले भनी अझै चुनाव हुने आश्वासन बाँड्न छाडेको छैन। प्रकाश ढकालले तयार पारेको रिपोर्ट अर्जुन पोखरेलबाट।
स्थानीय तहको चुनावका लागि चाहिने पाँचवटा मध्य तीनवटा कानून संसदबाट पारित भइसकेका छन् भने एउटा भोलि पारित हुँदैछ। त्यस्तै चुनावका लागि चाहिने स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सरकारले एक महिना अघि नै पाइसकेको छ। चुनावका लागि चाहिने कानून र प्रतिवेदन पाइसक्दा समेत सरकारले भने अझै स्थानीय तहको चुनावको मिति घोषणा गर्न आलटाल गर्दै आएको छ। चुनावको तयारीका लागि कम्तीमा 120 दिनको समय निर्वाचन आयोगले मागे पनि जेठको दोस्रो हप्तासम्म चुनाव गराउन तत्काल चुनावको मिति घोषणा गर्नुपर्छ। 14 वर्षदेखि हुन नसकेको स्थानीय चुनाव हुने खबरले उत्साहित भएर दलका स्थानीय कार्यकर्ता चुनावको तयारीमा जुटिसक्दा समेत सरकार भने राजनीतिक सहमतिको नाउँमा समय खेर फालिरहेको छ, जसप्रति मुख्य प्रतिपक्षी दल नेकपा एमाले रुष्ट बनेको छ। अध्यक्ष केपी शर्मा ओली,
उहाँहरूले अनेक तमासा गरिराख्नु भएको छ, चुनावको मिति घोषणा गरिरहनु भएको छैन। मैले अलिकति सरकारलाई अलिक बुझ्ने भाषामा भन्न चाहन्छु, निर्वाचनको मिति घोषणा गर, निर्वाचन गराऊ। कुटे झै गर्ने रोए झै गर्नेहरूको तमासा मिलिराखेको छ। आज अचम्म अचम्मका कुराहरू यो यी सबै सत्ताधारी दलहरूले गर्दैछन्।
सबै दलको सहमतिमै चुनावको मिति घोषणा गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न पक्षसँग छलफल गरिरहनु भएको छ। तर प्रचण्डले भने जस्तो सबै दल एकैपटक सहमत हुने सम्भावना लगभग सकिएको छ। मधेसी दलले संविधान संशोधन बिना चुनावमा नजाने अडान लिए पनि तत्काल संशोधन पारित हुने अवस्था छैन। यस्तो अवस्थामा सरकारले सहमतिको मात्र रटान लगाउँदा एक वर्षभित्र गर्नुपर्ने तीन तहको चुनाव टर्ने खतरा बढ्दै गएको छ। भोलि बिहिबार मन्त्री परिषदको नियमित बैठकले चुनाव घोषणा गर्ने भनिए पनि अहिलेसम्म चुनावको मिति तय गर्ने मनस्थितिमा प्रधानमन्त्री नरहेको बुझिन्छ। तर पनि प्रभावशाली मन्त्रीहरूले चुनावका लागि आज भोलि नै औपचारिक निर्णय हुन्छ भन्न छाडेका छैनन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक,
निर्वाचन आयोगलाई सरकारले निर्वाचनका लागि आवश्यक तयारी गर्ने ढंगले छलफल अगाडि बढाएको छ र सरकार चाँडै औपचारिक रूपले निर्वाचन आयोगलाई निर्वाचन सम्बन्धी आवश्यक तयारी अगाडि बढाउन तयारी गर्नका लागि आग्रह गर्नेछ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यसै गरी आफू जोखिम मोलेरै चुनावको मिति घोषणा गर्ने भाषण गर्नुभएको थियो। तर चार दिन अघि 15 गतेसम्म चुनावको मिति घोषणा गर्ने उहाँको भनाई भाषणमै सीमित भयो। यही अवस्थामा छिटै मिति घोषणा होला भनेर पत्याउने आधार छैन।
वैशाखमा चुनाव हुने सम्भावना टर्दै गएको सम्बन्धी यो रिपोर्टपछि अब चाहिँ खेतीपातीका कुरा गरौं। तरकारीमा नभई नहुने आलु देशका प्राय सबै ठाउँमा खेती गर्न सकिन्छ। तराई, भित्री मधेस र मध्य पहाड़ी क्षेत्रमा तरकारी र उच्च पहाड़ी क्षेत्रमा त खाद्यान्नकै रूपमा प्रयोग गरिन्छ आलु। नेपालको 1,90,000 हेक्टरमा आलु खेती हुन्छ। अहिले मध्य पहाड़मा आलु खेतीका लागि तयारी गर्ने बेला पनि भएको छ। आलु लगाउँदा किसानले के कस्ता कुरामा ध्यान दिनुपर्छ भनेर साथी मदन पौड्यालले नार्कको आलुबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक डाक्टर कालिका प्रसाद उपाध्यायलाई सोध्नु भएको छ।
यो विभिन्न सिजनहरू छन् आफ्नो ठाउँ अनुसारका। मध्य पहाड़को सिजनको लागि अहिले माघ प्लान्टिङ भन्ने चलन छ। अहिले चाहिँ माघभरि प्लान्टिङ गर्ने टाइम छ। कृषकहरूले राम्रोसँग जग्गा तयारी गरेर लाउँदा हुन्छ। ठिक्कको बिउ साइजका आलु खन्दैखेरि छान्ने र तिनलाई ग्रेडिङ गरेर बिउ आलु छुट्टै राख्ने, तिनै बिउ आलुलाई सिङ्गो आलु रोप्यो भने चाहिँ बढी फल्छ। काटेर सिङ्गो आलु ठुलो आलुलाई काटेर रोप्नुभन्दा रोग लागेको आलु काट्नुभयो, स्वस्थ आलु काट्नु फेरि काट्नुभयो त्यही काट्ने हँसियाले भने त्यो रोगीबाट फेरि अर्को निरोगीमा रोग पनि सर्न सक्ने चान्स भयो। तिनीहरूलाई लगाउँदाखेरि हामीले 25 सेन्टिमिटर भनेका छौँ, तर कृषकहरूले एक भित्ता र चार अङ्गुलको दूरीमा लाउनुभयो भने चाहिँ त्यो राम्रो फल्छ, त्यो लगाउने दूरी हो। सिँचाइको कुरा गर्नुहुन्छ भने लगाएको 8-10 दिनमा सिँचाइ गर्ने, रुखो माटो छ भने चाहिँ 11 किलोसम्म डिएपी जान सक्नुहुन्छ, एकदम मलिलै माटो ठिक ठिकैको छ भने चाहिँ 6.5 किलोसम्म डिएपी राख्न सक्नुहुन्छ, अनि त्यस्तै युरिया पनि 4-6 किलोको रेन्जमा राख्न सक्नुहुन्छ, पोटास पनि 3.3-6 किलोसम्मको रेन्जमा राख्न सक्नुहुन्छ, माटो कति मलिलो छ त्यो अनुसार। त्यत्तिकै तपाईँले आलु लगाउनु भयो भने त्योभन्दा त्यसमा केही छाप हो, चाहे खरै होस्, चाहे मकैको ढोड होस्, चाहे कालो प्लास्टिक राख्नु, सेतो प्लास्टिक राख्नु, जे राख्नुहुन्छ त्यो नराखेको भन्दा यसले केही न केही 1.5 गुणा जति यसले उत्पादन बढी दिन्छ। र छापोमै सेलेक्सन गर्दा हामीसँग एउटा रिसर्च गरेका थियौँ हामीले, कुन प्रकारको छापो राम्रो हुन्छ भन्दाखेरि धेरै उत्पादनको लागि कालो प्लास्टिक राम्रो, तर कालो प्लास्टिकै पाउनु भएन, त्यो किन्नै सक्नु भएन भने पनि जेसुकैको छापो राख्नुहोस्, छापो राखेकोले नराखेको भन्दा जित्छ। यो एउटा चाहिँ किसानहरूलाई मेरो अनुरोध।
जस्तो छापोको कुरा गर्नुभयो तपाईँले, प्लास्टिक कागज जे भए पनि राख्नुहोस् भन्नुभयो, आलुसँग माटोमाथि राख्ने कि माटोभन्दा अझै माथि आकाशमा राख्ने त?
अहिले यो पनि झुकिन सक्ने कुरा हुनसक्छ, किनभने प्लास्टिक टनेलको जमाना छ होइन, यसलाई चाहिँ माटोसँग जोडेरै चेपचाप गरेरै राख्ने हो, किनभने यसका दुई तिनवटा फाइदा छन्। एउटा, यसले झार उम्रन दिँदैन, अनि अर्को माटोभित्र रहेको ओस जुन हुन्छ त्यो ओसलाई सुरक्षित गरेर राख्छ र पछिसम्म पनि बिरुवाले लिइरहन पाउँछ बिस्तारै बिस्तारै आफूलाई चाहिएको बेलामा। अनि त्यो ओसभित्रै रहिराखेपछि बिरुवालाई चाहिने खाद्य तत्त्वहरू जुन हुन्छन् ती खाद्य तत्त्वहरू पनि त्यो ओसमा घुलेर पानीमा घुलेर अनि बिरुवाले सजिलैसँग प्राप्त गर्न सक्छ।
र अब यति गर्दाखेरि पनि रोग लागिहाल्यो भने किसानले के गर्ने त?
चलन चल्तीका केही भइरहेका विषादीहरू छन् जुन यहाँहरूले युज गर्न सक्नुहुन्छ, सकेसम्म सुरक्षित विषादी युज गर्नुहोस्। जस्तो अब डाइथेनियम पहिलेदेखि चलेको, क्रिलोक्सिल गोल्ड भन्ने छ, डाइमेथोमर्फका कुरा पनि आएका छन्, इन्डोफिल पनि भन्छन् होइन, यस्ता किसिमका विषादीहरू छर्न त सक्नुहुन्छ, तर योभन्दा पहिला एकपल्ट प्राविधिकसँग सरसल्लाह चाहिँ लिनुहोस्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअलमली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको,
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर काठमाडौँ, फोन नम्बर 41 07 007, 98 5 11 72 194,
41 07 007, 98 5 11 72 194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01 424 6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाल आयल निगमले खाना पकाउने ग्यासको भाव बढ़ाएको छ। आजदेखि लागू हुने गरी प्रति सिलिण्डर 25 रूपियाँ भाव बढ़ाइएको नेपाल आयल निगमले जनाएको छ। यसअघि सिलिण्डरको 1325 रूपियाँ पर्ने ग्यास अब 1350 रूपियाँ पुगेको छ।
विभिन्न विषयमा प्रधान न्यायाधीश मार्फत न्याय परिषदको ध्यान आकर्षण गराउने सहितका सहमति भएपछि कानून व्यवसायीहरूले आफ्नो आन्दोलन फिर्ता लिएका छन्। न्यायाधीशलाई अझै बढी वस्तुनिष्ठ, समावेशी र सक्षमतामा आधारित बनाउनेतर्फ आवश्यक पहल गर्न प्रधान न्यायाधीश मार्फत न्याय परिषदको ध्यानाकर्षण गराउने सहितका सहमति भएपछि कानून व्यवसायीले आजदेखि आन्दोलन फिर्ता लिएका हुन्।
आज श्री पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ। विद्या र सृजनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु, कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन्। सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ।
आफ्ना माग पूरा नभएको भन्दै विभिन्न जिल्लाका गाविस सचिवहरूले कामकाज ठप्प पारेर आन्दोलन शुरू गरेका छन्। कार्य सम्पादनका आधारमा प्रोत्साहन भत्ता दिने अघिल्लो सरकारको निर्णय पूर्ण रूपमा कार्यान्वयनको माग गर्दै मोरङ, इलाम, ताप्लेजुङ, झापा, सिन्धुलीका गाविस सचिवहरूले काम बन्द गरेर आन्दोलन थालेका हुन्।
पशु सेवा कार्यालय धनकुटाका प्रमुख नन्दलाल वर्माले कार्यालयमा अभद्र व्यवहार गरेको भन्दै धनकुटाका किसान आन्दोलित भएका छन्। पशुपंक्षी सम्बन्धी समस्या लिएर कार्यालय पुगेका किसानको कुरा नसुन्ने, कार्यालयको योजना र कार्यक्रमको विषयमा जानकारी नदिने र जानकारी माग्दा गाली गलौज गरेकाले आफूहरू आन्दोलित भएको किसान भरत कार्कीले बताउनुभयो।
हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय भई फरार रहेका दोलखा नामदुका चाउरे भनिने भीमसेन तामाङ 10 वर्षपछि पक्राउ परेका छन्। सिन्धुपाल्चोकको मेलम्चीबाट उनलाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो। पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि आज दोलखा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
हिजोको नेपाल दर्पण सुनेर फेसबुकमा सुशीला सिलवाल लेख्नुहुन्छ, साउदी अरबको जेलबाट 7 वर्षपछि फर्किएकाको कुरा सुन्दा कसका आँखा रसायनन् होला र उनीहरूलाई नै थाहा छैन उनीहरूको अपराध के थियो। जेल बसाईमा पाएका यातनाहरूको लेखाजोखा त नहोला र पनि सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गरिदिनु जरूरी छ। स्वदेशमै रोजगारीको अवसर पाएको भए खाडीमा किन ज्यानको बाजी थाप्नु पर्थ्यो र नेपाली युवाले।
यसै विषयमा रूपनारायण ओलीको गुनासो छ, दूतावासहरू समस्यामा परेका नेपालीको सहयोगका लागि हुन् जस्तो लाग्दैन, केही समस्या लगेर गयो भने अहिले हामी व्यस्त छौं भन्दै झपारेर पठाउँछन्। होइन, समस्या परेका नेपालीका काम गरिदिँदैनन् भने उनीहरू व्यस्त भएको चाहिँ केमा हो।
धुर्मुस सुन्तलीको प्रेरणाबाट महोत्तरीको बर्दिवासका मुसहर बस्तीका 35 जना बालबालिकाले पढ्न थालेको खबर उज्यालो अनलाइनमा पढेर सन्तु लिम्बु फेसबुकमा लेख्नुहुन्छ, यो हो नि त तरिका, बाटो देखाउनु पर्छ अनि अग्रसर पनि बनाउनु पर्यो, अनि मात्रै समाज परिवर्तन हुन्छ अनि गाउँको विकास र अन्त्यमा देश विकास हुन्छ।
नेपाल प्रहरीका एसएसपी सर्वेन्द्र खनालले विद्युत चोर्नेहरू ठूला माछा भनेको खबर उज्यालो अनलाइनमा पढेर प्रवीण भारद्वाज फेसबुकमा लेख्नुहुन्छ, चोर र चोरी भएको पत्ता लगाउनु राम्रो कुरा हो, तर हजार र लाख रूपियाँ चोर्ने चोर समातेनी करोड़ौंको चोरी गर्नेहरू उम्किरहेका छन्। विद्युत गृह निर्माणको लाइसेन्स ओगटेर करोड़ौं कुम्ल्याएर बस्नेहरू पनि छन्। भने जति विद्युत उत्पादन हुन नसकी आफ्नो स्रोत खेर जाँदा पनि अरूसँग महँगोमा विद्युत आयात गर्न बाध्य भएको छ देश। ती पनि ठूला माछा हुन्, त्यसैले उनीहरूलाई पनि कार्यवाही होस्।
अनि यसै विषयमा धामी पुष्कर सिंह फेसबुकमा लेख्नुहुन्छ, बिजुली चोर्नेहरूलाई पक्रिँदा सर्वेन्द्र खनाललाई किन हेडक्वार्टर झिकाइयो, यो हामीले बुझ्न सकेनौ, के चोर पक्रिनु उहाँको गल्ती हो र?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र रुबिना श्रेष्ठ। अब एउटा विदेशको खबर, संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिमा उम्मेद्वारी नदिने हुनुभएको छ। राष्ट्रसंघको महासचिवको पदावधि सकिएपछि दक्षिण कोरियाको राष्ट्रपतिमा उम्मेद्वारी दिने तयारीमा रहेका मुनले आफ्नो राजनैतिक अपमान भएको तथा गलत समाचारहरू हावी भएको भन्दै राष्ट्रपतिमा नउठ्ने घोषणा गर्नुभएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। दृष्टिविहीन विश्वकप 2020 क्रिकेटको दोस्रो खेलमा नेपाल बंगलादेशसँग 59 रनले पराजित भएको छ। बंगलादेशले दिएको 204 रनको लक्ष्य पछ्याएको नेपालले 8 विकेटको क्षतिमा 144 रन मात्र बनाउन सक्यो। नेपालका लागि सुवेदी छेत्रीले 51 तथा सुनिल थापा मगरले 32 रन बनाए। पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित विश्ववर्मा 2 विकेटको क्षतिमा 203 रन बनाएको थियो।
काठमाडौँमा चलिरहेको राष्ट्रिय बैरा क्रिकेट प्रतियोगितामा आज सुनसरी र मोरङ विजयी भएका छन्। ललितपुरको पुलचोकमा रहेको इन्जिनियरिङ कलेजको मैदानमा भएको पहिलो खेलमा सुनसरीले कास्कीलाई 6 विकेटले हरायो भने दोस्रो खेलमा मोरङले बाँकेलाई 48 रनले हराएको छ।
आयोजक झापा 11 बिर्तामोडमा चलिरहेको झापा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। सुदूरपश्चिमाञ्चललाई आज 4-0 हराउँदै झापा अन्तिम चारमा पुगेको हो। भोलि हुने अन्तिम क्वार्टर फाइनलमा मनाङ मर्स्याङदी र न्युरो टीम एनआरटी खेल्नेछन्।
र इङ्ल्याण्डसँगको तेस्रो तथा अन्तिम 2020 क्रिकेटमा भारतले सामान्य प्रदर्शन गरिरहेको छ। टस हारेपछि पहिला ब्याटिङको निम्त पाएको भारतले ताजा स्थितिमा 15.1 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 136 रन बनाएको छ। भारत र इङ्ल्याण्ड बीचको 3 खेलको श्रृंखला 1-1 को बराबरीमा छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय तहको चुनाव सम्बन्धी विधेयक संसदमा पेश, दिन नतोकी वैशाख अन्तिममा चुनाव घोषणा गर्ने सरकारको तयारी।
मेची महाकाली अभियानमा 15 लाख नागरिक सहभागी हुने एमालेको दावी, होली र अन्तर्राष्ट्रिय महिला दिवस मधेसमै मनाउने एमालेको घोषणा।
वित्त बजारमा तरलता अभाव नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति, लगानी योग्य रकम 30 अर्ब रूपैयाँ रहेको।
बानकी मुनले दक्षिण कोरियाको राष्ट्रपतिमा उम्मेदवारी नदिने आफ्नो चरित्र, हत्या गरिएको राष्ट्रसंघका पूर्व महासचिव मुनको दावी।
र सुदूरपश्चिमलाई हराउँदै घरेलु टोली झापा 11 झापा गोल्ड कपको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।